आदरणीय श्रोता नमस्कार, हरिशयनी एकादशी विशेष कार्यक्रममा स्वागत छ। आषाढ़ हेतु शीते पक्षे एकादश्या मुपोषित चातुर्मास्य व्रतम कुरियात यर्ति कंचिन नियतो नरह। हिन्दू सनातन धार्मिक जीवनको एउटा विशिष्ट दिन आज हरिशयनी एकादशी। असार शुक्ल एकादशी तिथि हरिशयनी एकादशीका नामले सर्वत्र प्रसिद्ध छ। एकादशीलाई हरिवासर पर्व पनि भनिन्छ। एकादशी तिथिका सम्बन्धमा पौराणिक ग्रन्थ एवं स्मृतिकारहरूले जति विस्तारपूर्वक उल्लेख गरेका छन् त्यति अरू पर्वका बारे सायदै गरेका होलान्। यसरी बहुविध रूपबाट उल्लेख हुनुले के बुझिन्छ भने तिथिहरूमा एकादशीको शीर्ष स्थान छ। सामान्यत सबै र तीनमा पनि चतुर्मास अर्थात असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी बीचको अवधिका एकादशीको महत्व विशेष रूपमा उल्लेख भएको पाइन्छ। धार्मिक शास्त्रहरू अनुसार एकादशी व्रतको पालनाले अनेक फलहरू मिल्दछन्। सामान्यतया व्रत बस्नु भनेको निराहार बस्नु भन्ने जस्तो बुझिए पनि यसको अर्थ र महात्म्य व्यापक छ। त्यसो त व्रत उपवासलाई तत्वदर्शी महर्षिहरूले जागरणको उषाकालमा साधनामय जीवनद्वारा पत्ता लगाएका हितकर तथ्य मध्येको एक उपलब्धि हो भनेर विद्वानहरूले लेखेको पाइन्छ, जसले मानिसको शारीरिक र मानसिक शुद्धिका लागि कतिपय नियमको अवलम्बन आवश्यक भएको स्पष्ट हुन्छ। नेपाली धार्मिक परम्परा अनुसार निर्जला एकादशीमा तुलसी बीजारोपण अर्थात तुलसीको दल राख्ने गरिन्छ। हरिशयनी एकादशीमा तुलसी रोप्ने परम्परा छ र यसको चार महिनापछि कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गरिन्छ। यसबीचका सबै एकादशीलाई विशेष महत्व दिई यसलाई चातुर्मास्य व्रत अवधिका रूपमा पनि पालना गर्ने गरिन्छ। हरिशयनी एकादशी यो विशेष कार्यक्रममा आज हामीले एकादशीको महत्व, हरिशयनी एकादशीका धार्मिक मान्यताहरू, व्रत उपासनाको महत्व र प्रयोजन साथै तुलसी लगायतका वनस्पतिहरूको भौतिक आध्यात्मिक महत्व र एकादशीसँग यिनको सम्बन्ध लगायतका प्रसंगमा प्राध्यापक चेतोनाथ शर्मा आचार्यसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँगको कुराकानी। यहाँलाई स्वागत छ चेतोनाथ शर्मा आचार्यज्यू।
धन्यवाद हेमन्तजी।
हिन्दू सनातन धार्मिक परम्परामा एकादशी तिथिको विशेष महत्व रहेको छ। एकादशी तिथिको महात्म्यबाटै सुरु गरौं न पहिला।
तिथिहरू हाम्रा 15-15 हुन्छन्। शुक्ल पक्ष र कृष्ण पक्ष प्रसिद्धै छ। तिनमा प्रतिपदाबाट शुरू भएर दशमी पर्छ, एकादशी पर्छ, द्वादशी त्रयोदशी कृष्ण पक्षमा औँसी पर्छ, शुक्ल पक्षमा पूर्णिमा पर्छ। यी तिथिहरूमा एकादशी तिथि चाहिँ नै अलि विशेष किन मानिएको छ भने यो दिन सक्ने जतिले व्रत बस्ने र भगवानको चाहिँ नाम ग्रहण गर्ने, पूजा गर्ने र सकेदेखि निराहार उति नभए पनि नियम परिपालन गर्ने प्रसिद्धि छ। यसो गर्दा भगवत साण्डित्य बढ्दछ, स्वास्थ्यमा पनि अनुकूल प्रभाव पर्छ भन्ने प्रसिद्धि छ, मान्यता छ र अनुभव पनि छ। अब वेददेखि लिएर धर्मशास्त्र र पुराणहरूमा पनि व्रत बारेमा उल्लेख भएका छन्। वेदको मन्त्र भन्छ व्रतम कृणुत व्रतम कृणुत्वानि ब्रह्माणि जन्य भनेर, व्रतको उल्लेख वेदका मन्त्रदेखि भएर आएको छ। त्यसको अतिरिक्त धर्मशास्त्रका निबन्ध ग्रन्थ पौराणिक साहित्यमा पनि व्रत बारेमा विस्तृत चर्चा छ। खास गरेर हाम्रो व्यावहारिक क्षेत्रमा प्रयोग हुने निर्णय सिन्धु, धर्म सिन्धु, हिमाद्री व्रतखण्ड र अन्यत्र पनि व्रतको बारेमा, एकादशी व्रतको बारेमा विशेष चर्चा भएको छ। व्रत गर्दा के हुन्छ भन्ने कुरा हिमाद्रीमा भनिएको छ, व्रतोपवास नियमै शरीरोत्तापनै तथा वर्णाश्रमै प्रमुच्यन्ते पातके पूर्ण संशय। व्रतोपवास नियमै, व्रत उपवास नियमको परिपालनबाट के हुन्छ अरे भने वर्णाश्रमै भनेको छ, अमुक वर्ण मात्रै नभएर सबै वर्ण पातके पूर्ण संशय, पातकबाट छुट्छन्, अपराधबाट छुट्छन्, चित्त शुद्धिमा अगाडि बढ्छन् भनेर तिनीहरूको औचित्य बारेमा यसरी वर्णन गरिएको छ। कुरा के छ भने सुन जस्तो धातु, फलाम जस्तो धातु खानीबाट निस्किएपछि स्वतः प्रयोग नभएर त्यसलाई पोल्ने, ठोक्ने, पिट्ने आदि गरेर गहनाको रूप दिइन्छ, अनुमति धारण गरिन्छ। यो देखेको कुरा हो। त्यस्तै प्रकारको यो शरीर पनि पाञ्च भौतिक शरीर जो मिलेको छ त्यसलाई पनि नियमबद्ध तुल्याएर व्यवस्थित रूपबाट अगाडि बढ्यो भने त्यो लक्ष्य प्राप्तिमा समर्थ बन्छ। जस्तो सुकै रूपमा अगाडि बढ्दाखेरिमा त्यो लक्ष्य प्राप्ति हुँदैन। एउटा कुरा के भने, कुनै पनि काममा लाग्नुलाई शास्त्रीय भाषामा प्रवृत्ति भनिन्छ, न्याय दर्शनमा त्यसको व्याख्या भएको छ। र त्यो व्याख्या अनुसार व्यक्ति कुनै काममा कुन माध्यमले लाग्छ भन्दा, कि शरीरले लाग्छ, कि वचनले लाग्छ, कि मनले लाग्छ, त्रिविधा शास्त्र प्रवृत्ति भनेको छ। कुनै काममा लाग्नु त्यो राम्रो काममा पनि लाग्न सक्छ, नराम्रो काममा पनि लाग्न सक्छ। यसलाई शास्त्रमा कसरी विवेचन गरिरहेको छ मोटामोटी भने, शरीरबाट नराम्रो काम के हुन्छ भन्दा, हिंसा स्तेय प्रतिषिद्ध मैसन, कसैको हिंसा गर्नु, चित्त दुखाउनु, चोरी गर्नु, अर्काको इच्छा विपरीत उसको सामान लिइदिनु, व्यभिचार गर्नु, यी शरीरद्वारा हुने नराम्रो काम। अनि वचनद्वारा नराम्रो काम, पारस्यम अन्धितम चैव पैशून्यम चापि सर्वशः, रुखु वचन, झुटो वचन, छुनै गर्ने वचन, झगडा गराइदिने किसिमको वचन, असम्बद्ध प्रभाव भन्छ, डिङ आँक्ने भन्छ नि, यस्तो पनि गर्छु उस्तो पनि गर्छु भनेर, यी वचनद्वारा हुने चारवटा नराम्रो काम। मनद्वारा हुने नराम्रो तिनवटा काम के भन्दा, परद्रोहम परद्रव्याभिप्सम नास्तिक्यम च, अर्काको द्रोह गर्ने, बिना काम पनि अर्काको द्रोह गर्ने, परद्रव्याभिप्सम त्यसको सम्पत्ति के गरी खुस्काउन सकिएला, कि मुद्दा लगाएर हुन्छ कि के गरेर हुन्छ भनेर, अर्काको श्री सम्पत्तिमा आँखा गाड्ने, अर्को नास्तिकपन, यो संसारमा खाने लाउनु भन्दा भए केही न स्वर्ग छ नरक छ, यी सब गफका कुरा हुन् भनेर यसलाई नास्तिकपन भन्छन्।
हजुर गुरु, अब मनसा वाचा कर्मणा सात्विकका तर्फ धार्मिकका तर्फ प्रवृत्त हुने जुन यहाँले बताउनुभयो, अहिलेको सन्दर्भ छ हरिशयनी एकादशी, यस सन्दर्भतर्फ जाउँ। अब धार्मिक सांस्कृतिक महत्व पाएको हरिशयनी हरिबोधिनी एकादशी जुन छ, अब चार महिना अघि पछि आउने यी एकादशीहरूको महात्म्य र शास्त्रीय निर्देशहरूबारे
अहिले मैले शरीर मन वचनको नराम्रो प्रवृत्ति देखाए, त्यसलाई उल्टाएपछि राम्रो प्रवृत्ति हुन्छ। जस्तो दानम परित्राणम परिरक्षणम छ, शरीरद्वारा कसैको रक्षा गर्नु र त्यसलाई मद्दत गर्नु, शारीरिक रूपमा मद्दत गर्नु, तीर्थ भ्रमण गर्नु, सत्सङ्ग गर्नु, यी शरीरद्वारा हुने राम्रो काम। त्यस्तै प्रकारको रुखो वचनमा मधुर वचन, वेदमा भनेको छ मधुर जुभ मान्छे चाहिँ मधुर बोल्ने बोल्नु होस्, सत्य बोल बोल्ने होस्, सत्यम प्रति धर्मम चर श्रद्धान महाप्रभुत भन्ने छ। मनद्वारा पनि त्यस्तै प्रकारको अर्काको द्रोह नगरेर सबैको हित चाहने, सर्वत्र भगवान व्याप्त छ भन्ने भाव राख्ने, सकेको मद्दत गर्ने कुरा, यो चाहिँ शरीर मनद्वारा हुने राम्रा काम हुन्। अब अहिले प्रश्न उठेको छ एकादशीको कुरा, कुनै पनि विधिका के नियम हुन्छन्। एकादशीको दुई किसिमको पक्ष छ, रूप छ, एउटा व्रत अथवा उपवास, अर्को चाहिँ निषेध परिपालन। व्रत या उपवास अलिक कठिन छ। व्रत गर्ने हो भने, उपवास गर्ने हो भने, दशमीको दिन एक छाक हविष खाएर ब्रह्मचर्यमा रहेर कसैसित पनि विवाद नगइकन भगवानको स्मरण गरेर, भगवान म भोलि हजुरको व्रत गर्छु भन्ने मानसिक संकल्प गरेर, एकादशीको दिन पूरै निराहार रहेर, द्वादशीको दिन पारायण गरेर तुलसी अथवा अमलाद्वारा पारायण पूरा गर्ने। कठिन भयो नि त
हजुर, यो हरिशयनी एकादशीकै कुरा हो,
जुन चाहिँ एकादशीको
हजुर,
यो कठिन भएको हुनाले यो त सबैले गर्न सम्भव पनि छैन, शरीरको पनि स्थिति हेर्नुपर्छ। अर्को छ निषेध परिपालन। निषेध परिपालन भनेको के भनेदेखि, एकादशीको दिन शास्त्रको कथन के छ भने, सबै पाप गरेर अन्न बस्नु रे, त्यसैको हुनाले अन्न खायो भने पाप खाएको ठहरछ, त्यसमा पनि चामल अझ भात खास गरेर अनौदनम भनेको छ, सगभाग पानी खाएर, दुध खाएर, पिएर, फलफुल खाएर, त्यति पनि सकेन भने फापरको रोटी, गहुँको रोटीसम्म खायो भने त्यो निषेध परिपालन भन्छन्। त्यसलाई निषिद्ध कुरा कमसे कम गरिएन, भातसम्म खाइएन, यो निषेध परिपालन भन्छन्। नगर्नु भन्दा यो पनि राम्रो, किनभने मान्छेको काम विभिन्न किसिमका हुन्छन्, आवश्यकता हुन्छन्, सबैलाई त्यो भोग खप्न सक्ने क्षमता पनि हुँदैन। भएको हुनाले निषेध परिपालन दुई पक्ष भए, एउटा व्रत भयो, एउटा निषेध परिपालन भयो। एकादशी त प्रत्येक महिनामा दुईटा पर्छन्, कृष्ण पक्षमा पनि शुक्ल पक्षमा पनि, तर आषाढ शुक्ल एकादशीलाई हरिशयनी भनिन्छ। शास्त्रमा प्रसिद्धि के छ भने, भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुन्छ भन्ने मान्यता छ। सर्वत्र हामी फोटोमा पनि देख्छौँ, शास्त्रमा पनि देख्छौँ। र खेती कमाई जुन उत्पादन हुने कुरा छ नि, जेठ असार पले साउन भदौ गले आश्री कार्तिक फरे भन्ने उखान छ। जेठ असार चाहिँ सूर्यको कमाई गर्ने बेला भएको हुनाले घाम चर्किन्छ धेरै, यिनीहरू पनि सिकेका छन्, मैले अब खोला पनि सिकेका छन् यतापट्टि। किन भन्दा आमदन नगरी त दिन सकिँदैन नि, अनि वर्षा हुन्छ, त्यो वर्षाले मात्रै उत्पादन नभएर भगवान जलमा शयन गरेर ती अन्नको उत्पादनका निमित्त आफू पनि सहयोगी बन्नुहुन्छ भन्ने भन्ने त छ। किनभने एक गेडा मकै रोप्यो, एक गेडा धान रोप्यो, मकैको घोघो यत्रो भएर फल्छ, स्वयं गेडा भएर दुध पनि भरिन्छ, त्यसमा कसले भर्छ होला। हरेक अन्नमा पहिला त्यस्तो किसिमको क्षमता प्रदान गर्ने काम भगवान विष्णु विश्वम्भर हुनुहुन्छ। विश्वम्भरको कुरा विश्वलाई पालन गर्ने, त्यसपछि हाम्रो घरमा लगाएर घाम पाँच चामल भरिदिन्छन् त्यो भने श्रम त गर्नु पर्यो नि, नियतम कुरो कर्म त कर्म ज्याय हो, तर कर्म गरेर पनि कर्म मात्रै अधिकार हुन्छ, फलमा अधिकार हुँदैन भनेको छ। कर्म निवा अधिकार अस्ति महाफलित कदाचन भने हुनाले भगवान त्यसमा चयन गरेर त्यो अन्नोत्पादनमा पनि सहभागी बन्नुहुन्छ भन्ने मान्यता छ। यो चार महिना असार शुक्लदेखि लिएर कार्तिक शुक्ल हरिबोधिनीसम्म चयन गरेर भगवान त्यतिखेर जागृत हुनुहुन्छ भन्ने प्रसिद्धि भएको हुनाले त्यो जागरणको दिन पनि व्रत गरिन्छ। र अहिपछिको एकादशी भन्दा यो चार महिनाका जुन चातुर्वस्य व्रत भनिन्छ, कुनै पनि व्रत र नियमको निमित्त पनि समयले साथ दिएको हुनुपर्छ, बेलाले पनि साथ दिएको हुनुपर्छ। भएको हुनाले यो चार महिनाका एकादशीदेखि लिएर अरू तिथि पनि बडो पवित्र मानिन्छन्। भगवान स्वयं गर्ने मात्रै नभएर कोटे पनि फेर्नुहुन्छ, हरि कोटरी परमहरा यो भातृ शुक्ल भनिन्छ। विष्णु मात्रै नभएर अरू देवता नै सुत्छन्, लक्ष्मी पनि सुत्नुहुन्छ भन्ने प्रसिद्धि छ। भगवान जागरण हुनुभन्दा लक्ष्मी पहिले जागृत हुन्छन् लक्ष्मी पूजामै, किनभने हाम्रो चाहिँ पतिको मान्यता कायम गर्नुपर्ने पत्नीले भावनाले आफू जागृत भनेर सहयोगी बन्छन् भन्ने प्रसिद्धि भएको हुनाले अरू पनि शयन गर्छन् गर्नलाई भगवान विष्णुको शयनको बढी महत्व मानिन्छ। यतिखेर गरेको व्रतको बढी पुण्य प्राप्त हुन्छ, फल प्राप्ति हुन्छ, सिद्धि हुन्छ। पन्ध्र दिनमा एक दिन नखानु चाहिने, अब वैज्ञानिक दृष्टि भनौँ, मोटामोटी व्यावहारिक दृष्टि भनौँ, हामीले जो प्रत्येक प्राणीले खान्छ मुखबाट हालिदिन्छ सक्यो, त्यसलाई पाक थरीमा लगाएर पकाउने, रस र छोक्रा भाग छुट्याउने, नसाको माध्यमद्वारा गोडाको बुढी औँलादेखि लिएर तालुसम्म पुर्याउने काम कसले गर्छ होला। कुनैमा पनि रगत पास भएन भने त्यो अङ्ग चल्दैन, थाहा भएको कुरा हो। डाक्टरले चाहिँ त्यो चलेन भने त्यो चलाउने प्रयास गर्छन्, तर रगत र मासु बनाउने यी मिसन बनाएको छैन। अहिले भगवानको बनाएको शरीर जुन छ नि, खाएकोबाट रस बन्छ, रसबाट रक्त बन्छ, रक्तबाट मांस बन्छ, मांसबाट मेद बन्छ, बोसो बन्छ, अनि हार जस्तो मज्जा बन्छ, अन्त्यमा गएर धातु बन्छ, रस बन्छ, जसबाट व्यक्ति पैदा हुन्छ।
हजुर, अलिकति प्रसङ्ग बदलौँ गुरु। हिन्दू सनातन परम्परामा चाहिँ धेरै जसो तिथि पर्व पर्दा खाली व्रत र उपवासका कुरा आइहाल्छन्। हाम्रा ऋषिमुनिहरूले यस्तो व्यवस्था किन बाँधिदिए होला? कुनै काम गर्नलाई शारीरिक मानसिक तयारी पनि भन्छन् कतिले, यो व्रत उपवासको आवश्यकता व्यवस्था ऋषिमुनिहरूले किन गरे होला?
मनुष्य शरीर दिन्छ नि, भवनाम जन्मनाम अन्ते यो 84 लाख योनि भन्ने प्रसिद्ध छ हाम्रो, त्यसमा अरू योनि भोग योनि हुन्, मनुष्य शरीर योग योनि हो, यसबाट पुरूषार्थ गरेर परमात्मा लाभ गर्न सकिन्छ। गाई भैँसी पशु त सारा सारा छन्, त्यसबाट कुनै साधना हुँदैन, आहार निद्रा भइमैथ सामान्य नेतृत्व पशु पनि नराणाम, आहार लिने कुरा, निद्राको अनुभव गर्ने कुरा, सन्तान पैदा गर्ने, आहार निद्रा, आफू जोगियो भन्ने भावना, यी सबैमा हुन्छन्। मान्छेमा के छ, धर्म हो त्यसमा अधिकको विशेष, मनुष्य शरीर चाहिँ नि धर्माचरण गर्नका लागि भएको। धर्माचरण किन गर्ने भन्दा, धर्माचरण गरेर परमात्मा लाभ गर्न सकेन भने यो घट्ट घुमे जस्तो यो जीवन चक्र छ नि, घुमिरहन्छ, फेरि गर्वमा आउँछ, मान्छे नै हुने होइन, जलचर हुन्छ कि फलचर हुन्छ कि त्यही भइरहने कि त्यसबाट छुटकारा पाउने, त्यसकारण छुटकारा पाउने युक्ति चाहियो नि। वेदको मन्त्र के भन्छ भने, सत्यम व्रत धर्मम चर स्वाध्यायन महाप्रम त मातृदेव भूम पितृदेव भूम आचार्य देव भूम, तिमी सत्य बोल्ने हौ, धर्माचरण गर्ने हौ, त्यसो भयो भने भगवानको नजिक पुगिन्छ। धर्म केलाई भन्छन् भन्दा, धर्मस्वयो नयत्येव मानवम शिव सन्निधम। धर्माचरण गरे भने भगवानको नजिक नजिक पुगिन्छ। राज्यमा आदर्श नागरिक कल्ला भन्छन् भने राज्यको कानून यथावत पालन गरेर आदर्श नागरिक भन्छ। कानूनको उल्लङ्घन गरेर दुई नम्बरको गर गर्न थाल्यो भने राजद्रोही भएन त्यो। त्यसो भएको हुनाले हाम्रा ऋषिमुनिहरूले आफूले पनि गरेर त्यो कुरा वशिष्ठ विश्वामित्र व्यास वाल्मीकि चिन्तक मनिषीहरू जुन छन् त्यसले मनुष्यको लागि कल्याणकार मार्ग कुन होला भनेर पत्ता लगाएर निर्धारण गरिदिएका छन्। त्यसो भएको हुनाले ऋषिमुनिहरूले त्यो उपकार गरेको कुराले हाम्रो बिर्सन हुँदैन, त्यसको अनुसरण गर्नुपर्छ।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ हरिशयनी एकादशी विशेष कार्यक्रम। कार्यक्रममा हामी प्राध्यापक चेतनाथ शर्मा आचार्यसँग एकादशीका विविध प्रसंगमा गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। तुलसी हेम रूपाम च रत्न रूपाम च मञ्जरीम भवमोक्ष प्रदाम तुभ्यम अर्चयामी हरिप्रियाम वृन्दाम वृन्दावनीम विश्वपूजिताम विश्वपावनीम पुष्पसाराम नन्दिनीम च तुलसीम कृष्णजीवनीम। हरिशयनी र हरिबोधिनी एकादशीका अनुष्ठानमा तुलसीको प्रसंग त आइ नै हाल्छ। तुलसी चढ़ाउने र तुलसी पूजाका स्तुतिहरू थिए। धार्मिक विधिमा मात्र होइन औषधीय गुणले भरिपूर्ण तुलसीको महत्वका बारे आयुर्वेदले पनि मुक्त कण्ठले प्रशंसा गरेको छ। तुलसीको शास्त्रीय कथन मान्यता र उपयोगिता लगायतका अरू थप प्रसंग पनि बाँकी नै छन्। पुनः आचार्यसँगको कुराकानी जोड्दैछौ। अब तुलसीतर्फ जाउँ। यो हरिबोधिनी एकादशी हरिशयनी एकादशी जुन छन् यो चाहिँ तुलसीको जीवन चक्रसँगै सम्बन्धित भएको तुलसीकै अनुष्ठान भएको बुझिन्छ। यी एकादशी र तुलसीको सम्बन्धबारे केही बताइदिनुहोस् न।
अब ईश्वरको सृष्टिमा वृक्ष वनस्पति नरोदे नि फलिरहेका छन्। उपत्यकाका चारैतिरका डाँडा कसै मुर्ख रूपै होइन प्रकृतिया भएका छन्। चारको जाडीदेखि लिएर अब मान्छेले काट्ने काम गरिरहेछ अलिअलि रोप्छन्। त्यसरी उम्रने वृक्ष वनस्पति मान्छेका लागि उपयोगी किसिमको औषधि निर्माण तिनैबाट हुन्छ। त्यसरी उम्रने वृक्ष वनस्पतिमा अश्वत्थ पिपल अमला र यो हाम्रो तुलसी जुन छ ती उत्तम वनस्पति मानिन्छन्। पिपलको बारेमा भगवान्ले गीतामा भन्नुभएको छ अश्वत्थ सर्वृक्षाण म सम्पूर्ण वृक्ष वनस्पतिमा अश्वत्थ हुँ भनेर। पिपलमा त्यस्तो क्षमता छ कि त्यो जतिसुकै पात झाम्बो भए पनि सूर्यकिरण पर्छ त्यहाँ अँध्यार हुँदैन। त्यसले सबभन्दा बढी अक्सिजन छोड्छ। त्यसको मुन्तिर बस्यो भने अक्सिजन प्राप्त हुन्छ नि प्रस्थित दिन्छ। मुखमा भएका विभिन्न घाउ घटिरहेको त्यो पात कुटेर खायो भने कम हुन्छ। त्यो आयुर्वेद प्रसिद्ध छ आफ्नो रूपमा। जहाँसम्म तुलसीको कुरा छ मूल क्रममा भन्ने हो भने भगवान कृष्णको दिव्य लोक गोलोक भनिन्छ। गोलोकमा राधिका पनि छन्, त्यहाँ वृन्दावनी पनि छ, यमुना पनि छन्। यहाँको होइन माथि नै भगवानका पार्षद पनि छन्, राधा पनि छन्। तिनै मध्येमा एउटी तुलसी नामकी गोपी पनि छन्। तिनसित एकपल्ट कृष्णसित एकान्त गराएको र राधाले थाहा पाएपछि कृष्णलाई पनि झापटिन् उसलाई श्रापै दिन् तँलाई भूतल जन्माउनु परिहाल्छ भनेर। त्यसरी श्राप परे हुनाले उनी धर्मज्योतको पुत्रीको रूपमा पैदा भएर उनले ब्रह्माजीको तपस्या गरिन्। ब्रह्माजीले प्रकट भएर भन्नुभयो के चाहन्छौ भन्दा नारायणलाई पतिको रूपमा प्राप्त गरौ भन्दा त्यो त प्राप्त गरौली पछि तर अहिले चाहिँ नि तिमीले राधालाई जस्तै अर्का चाहिँ नि गोप छन् तिनलाई पनि राधासित विवाद परे हुनाले भूतलमा औषधीय नियम पैदा हुनु परिरहेको छ भने हुनाले ऊ औषधीय नियम पैदा हुन्छ उसैसित गरेर विवाह हुनेछ भनेर भने हुनाले उनको विवाह सिस्तो हुन्छ। विवाह हुन्छ पतिव्रता छन् उनको नाम वृन्दा रहन्छ। अब अवसर भएको हुनाले विचार गर्दै हिँड्ने सबैले दुःख दिँदै हिँड्ने ऊ प्रतिबद्ध भएको हुनाले कसरी मार्न नसक्ने थिति शङ्खचूड हो उसको नाउँ शङ्खचूड ऊ सप्तरीमा जारन्दर पनि भनिएको छ बेग्लै किसिमको कुरा हो। उसिस तिमीहरू विवाह हुनेछ भनेपछि पछि पाउनेछौ तिमी पतिलाई हरिलाई भन्दै हुनाले उनलाई वृक्ष योनिमा पैदा हुनुपर्ने त्यही उनी वृन्दाको चाहिँ सतीत्व अपहरण भावनाले श्राप परेर भगवान्लाई चाहिँ शिला हुनु परोस् चारो हुनु परोस् घाँस हुनु परोस् भने हाम्रोले शिलाको रूपमा सालग्राम प्रसिद्ध छ, घाँसको रूपमा कुश प्रसिद्ध छ, तुलसी झारको रूपमा प्रसिद्ध छ, तिपर पनि आफ्नो रूपमा प्रसिद्ध छ। त्यसो भएको हुनाले यी तुलसी यसको राख्ने दिन सार्ने दिन पूजा गर्ने बेलाको बारेमा नै उल्लेख छ। निर्जला एकादशीमा तुलसीको घिउ राखिन्छ र महिला दिनपछि यही एकादशीमा त्यसलाई सारिन्छ र चार महिना सेवा गरिन्छ, पूजा गरिन्छ, विशेष गरेर कार्तिकमा। वृन्दावनी विश्व पूजित विश्व पावनी विश्वेश्वर नन्दिनी छ, तुलसी कृष्णजी पनि उनका आठौं नाम प्रसिद्ध छन्। भगवान विष्णु र कृष्ण उहाँका अवतारहरूको पूजामा तुलसी पत्र मञ्जरी अत्यन्त महत्व राख्ने हुन्छ। जस्तो हाम्रो देवताहरूको पनि अलग अलग प्रसिद्धि त स्वभाव छ, गणेशलाई दुवो, देवीलाई विभिन्न किसिमका फूल, विष्णु र कृष्ण आदि किसिमका अवतारहरूमा तुलसी पत्र मञ्जरी अत्यन्त महत्व राख्ने हुन्छ। तुलसी बासना आउने कुरा सबैलाई अनुभव छ। यसमा भौतिक गुण के छ भने तुलसीको झ्याङ भाकटमा मलेरिया हुँदैन, सर्प पनि उति लाग्दैन भन्छ, बिच्छी जस्ता किसिमका जन्तु पनि उति लाग्दैन र ठुलो भएपछि त्यसको नजिक बस्यो भने स्वास्थ्यमा प्रभाव पर्छ। ज्वरोले ग्रस्त भएको बेला तुलसीको पत्ता काढा बनाएर खायो भने तुरन्तै फाइदा हुन्छ। आयुर्वेद निबन्धमा 32 गुण बताइएको छ, अहिलेको खोजीकर्ताहरूले धेरै पुर्याएका छन्, धेरै गुण यिनको पत्ता लागेको छ। भौतिक रूपमा यसरी दमको व्यथा हुनेले तुलसीको पत्ता यसो मह खायो भने कम हुन्छ, सुमन हुन्छ। यसरी पूजा गर्ने मान्यता राख्ने तुलसीको, अब कार्तिक महिना गएर राधा माधवको साथमा तुलसीको पूजा हुन्छ, आकाश बत्ती पनि प्रदान गरिन्छ। पूजा गर्दै गर्दै गएपछि यो हरिबो शनि एकादशीमा तुलसीको विशेष पूजा हुन्छ र भगवान विष्णुसित उनको विवाह गराइन्छ। वैकुण्ठ चतुर्थीको दिन भगवान वैकुण्ठ लिएर जानुहुन्छ, चातुर्मासी व्रत पनि समाप्त हुन्छ। इतर धर्म जातिमा पनि आफ किसिमको व्रत हुन्छ, हिन्दू धर्ममा बढी व्रत छन्, बढी नियम छन्, बढी मान्यता छन्, त्यहाँ हाम्रो किसिमका विशेषता हुन्। त्यसो भएको हुनाले शारीरिकदेखि लिएर भौतिकदेखि लिएर आध्यात्मिकसम्म तुलसीको सम्बन्ध छ, शारीरिकको सम्बन्ध छ, पिपलको सम्बन्ध छ।
हजुर गुरु, अब यो प्रसङ्ग आइरहँदा ऋतु मौसम र हाम्रो कृषि प्रणाली भयो होइन, यस अनुसार चाहिँ अनेक धार्मिक कृत्यका अवसरहरू जुटाइएको पाइन्छ, जुराइएको पाइन्छ। प्रकृति सँगसँगै चाडपर्वहरू आउँछन्, प्रकृति धर्म भन्ने पनि हाम्रो मान्यता छ। वास्तवमा ऋषि मुनि द्रष्टाहरूले संसारका मानव समाजलाई प्रकृतिको नजिक लान खोजेको पनि भनिन्छ होइन, वास्तवमा यिनको प्रकृतिसँग जोडिनुको मर्म चाहिँ के होला?
एउटा कुरा त के भने, भगवानले सृष्टि गर्दाखेरि पहिलो मान्छे सृष्टि गरेर प्राणी सृष्टि गरेर पछि अन्न सृष्टि गरे कि प्राणीको साथ अन्न पनि सृष्टि गरे भन्नेमा, अन्न नै प्राणी प्राण, प्राणीको लागि अन्न नै प्राण भएको हुनाले प्राणीको सृष्टिको साथ अन्नको पनि सृष्टि गरेका छ। अन्न केमा फल्छ एउटा कुरा के, तस्मात् यतस्मात् आत्मा आकाश सम्भूत, आकाश वायु, वायु अग्नि, अग्नि आप अत्य प्रति, परमात्माबाट आकाश पैदा भयो अरे, आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल, जलबाट पृथ्वी, पृथ्वीबाट अन्न, आकाश पनि आवश्यक पर्छ, आकाश अवकाशै हुँदैन, सास फेर्ने भाइ भयो, वायु चल्न छोड्यो भने त गयो मान्छे, अग्नि, अग्नि नभए पकाएर के खाने, त्यति मात्रै नभएर अहम वैश्वानहरू भूत प्राणी नाम देहमा आश्रित प्राणापान समाजित, हाम्रो यो भित्र पनि अग्नि हुन्छ, त्यसलाई जठर अग्नि भन्छन्, जसले पकाउनेदेखि लिएर विभाजन गर्ने सारा कुरा गर्छ, अग्निबाट जल पैदा हुन्छ, जललाई जीवन पनि भनिहाल्छ। कुनै पनि बीजको पृथ्वीसित सम्बन्ध भएपछि अङ्कुर पैदा हुन्छ, ईश्वरीय नियम त्यस्तो छ। अहिले धान रोपेपछि धान फल्छ, मकैको बिउ रोपेपछि मकै फल्छ, त्यसो भएको हुनाले सहयोग ज्ञान प्रजा श्रेष्ठ पूर्ववाच प्रजावित अनेन पश्चिमित सदम यज्ञका साथमा प्रजाको पनि सृष्टि गरेर यिनै धारा उत्पादन गरेर तिम्रो जीवनयापन गर, जीव जीवस जीवनम भएको हुनाले हाम्रो पृथ्वीको पनि मान्यता छ, जल तीर्थ जलको पनि मान्यता छ, प्रवाह भएर बग्ने जलमा गंगाजीको एक नम्बर, यमुनाजीको दुई नम्बर, तीन नम्बरमा हिमनदी, सौभाग्यको कुरा नेपालमा हिमनदी प्रशस्त छन्, हाम्रा त सप्तगण्डकी, कोशी, कर्णाली, यिनीहरूको प्रत्येकको इतिहास छ। पृथ्वी जल तेज वायु आकाशसित हाम्रो सम्बन्ध घनिष्ठ भएको हुनाले यसलाई सन्तुलित राखे मात्रै हाम्रो स्वास्थ्य ठिक हुन्छ, त्यसै त हाम्रो वायुको पनि पूजा हुन्छ, सूर्यको त हुने भइहाल्यो आफ्नो रूपमा, चन्द्रमाको हुने किसिमको पूजा, अब पृथ्वीको पनि पूजा हुन्छ, पृथ्वीलाई भगवान्को पत्नी रूप मान्या छ, धरा धरित्री धरणी छोडी वास्तविक क्षति भनेर, यही पृथ्वीमा शासकहरूको झगडा तगडा पान पुन, कहिले आफ्नो कहिले आफ्नो, पृथ्वी हाँस्यन्द्रे त त्यसै कारणले हामी प्रकृति पूजक पनि हौ। यो प्रकृतिसित हाम्रो शरीरको प्रत्यक्ष सम्बन्ध छ, त्यसलाई सन्तुलित कायम राख्नुपर्छ, त्यो विधान पनि हाम्रो शासनले गरेको छ। त्यो पर्यावरणको शुद्धिका निमित्त पनि अब अहिले धेरै कल कारखाना भएको छ, यताउति भएको छ, अब ग्यास निक्लिया छ, पर्यावरणको आएको छ, हिमालयमा पौडिने हो कि भनी भएको चिन्ता भएको छ। त्यो प्रकृतिलाई ज्यादा हमला गरेपछि अब त भूमि पनि छेडिया छ नि, सबै प्रकृति सहिरहेका छन् तैले पनि, अब बढी चाहिँ नै नगरौँ देश हुने हो भएको हुनाले यसरी प्रकृतिसित हाम्रो समरसता छ।
गुरु अब अन्तमा शास्त्र विज्ञ हुनुहुन्छ, यो एकादशीको सन्दर्भ आएको छ, अब चतुर्मास शुरू हुँदैछ, चतुर्मास व्रत शुरू हुँदैछ, यो बेलामा चाहिँ एकजना शास्त्र मर्मज्ञका तर्फबाट सम्पूर्ण आस्थावानहरूलाई व्रतालुहरूलाई केही भन्न चाहनुहुन्छ, केही आफ्नो सन्देश राख्न चाहनुहुन्छ संक्षिप्तमा?
भागवतमा एउटा श्लोक धेरै छ, एउटा श्लोक के छ भने, शरीर माध्यम सुलभम सुदुर्लभम प्लवम सुकल्पम गुरु कर्णधारम। शरीर माध्यम मनुष्य शरीर बडो दुर्लभ हो, चौरासी डाकेभरिमा बल्ल बल्ल मिल्छ अरे मनुष्य, बडै भाग मानस तनु पावा सन्त पुरुषले भनेका छन्। मनुष्य शरीर प्राप्त पनि बडो भाग्यको कुरा, सुरत दुर्लभ सब ग्रन्थ निकाबा, देवतालाई पनि दुर्लभ छ, यसले मोक्ष प्राप्त गर्न सकिन्छ साधना गर्यो भने, देवताले पनि गर्नु मुस्किल छ त्यो कुरा, अरू योनिको त कुरै छोड्दिउँ। निर्दय माध्यम सुलभम सुदुर्लभम प्रभम सुकल्पम गुरुकर्णधारम, यो त्यस्तो डुङ्गा हो जसद्वारा पारि पुग्न सकिन्छ, गुरुको सहायता लिनुपर्छ, ज्ञानीको सहायता लिनुपर्छ। मया अनुकूलेन नवस्वते रितम, यो कुरा मैले पहिला सूर्यलाई बताएको थिएँ, पुमान भवाब दिम नतरेत आत्मा, यस्तो शरीर प्राप्त भएको बेला पनि मलाई प्राप्त गर्न सकेन भने, भगवानलाई प्राप्त गर्न सकिएन, परमात्मा लाभ गर्न सकिएन भने, त्यसलाई के भन्नुभएको छ भगवानले भने, आत्महन्त आत्मह किता पनि भगवानले भन्नुभएको छ, उद्रेत आत्मनात्मान, आफ्नो उद्धार आफै गर है, छोराले श्राद्ध गर्दिला भन्ने कुरा नराखेर आफ्नो हातको कुरा आफै गर्नुपर्छ, आफ्नो हात भएकोमा नगरे अरूको भरमा पर्ने कुरा आएर त्यो गर्न सक्यो भने दुःख नपाउनुलाई नजन्माउनुपर्छ, नजन्माउनु के गर्नुपर्छ भने भगवानको हुनुपर्छ, मुक्ति प्राप्त गर्नुपर्छ। शास्त्रले भनेको छ तन्निष्ठ मोक्ष प्रति वृद्धान्त सूत्र भन्छ, भगवान निष्ठ भयो भने मोक्ष प्राप्ति हुन्छ अरे। हामी आत्मकल्याण सके अरूको पनि कल्याण गरौँ, आफ्नो त कल्याण गरौँ, कमसे कम सुरुट फोकेर सिसी पिएर बाका डरेर जानलाई दुःख दिएर भन्दा सबैलाई सुख दिएर सबैको चाहिँ मित्र भनेर आफ्नो उद्धार गर्ने काममा हामी सजग बनौ। हाम्रा शास्त्रदेखि लिएर हाम्रा यी चाडपर्वले यही कुरा संकेत गरेका छन्। मोटामोटी कखरा जानेको नाताले अलिअलि अनुभव मैले त्यो गरे हुनाले यहाँहरू समक्ष निवेदन गरे, त्यो अधिकार थियो थिएन पछिल्लो उमेरमा पुगिसकेका हुनाले हात जोडेर यही निवेदन गर्छु, अगाडि बढ्नुहोस्, आत्मकल्याण गर्नुहोस्, यही नै मेरो सद्भाव छ। हरि ओम तत्सत्।
हजुर धेरै धेरै धन्यवाद छ गुरु यहाँलाई रेडियो नेपालका तर्फबाट
सम्झेर आउनुभयो, यस्तै यस्तै व्यक्तिबाट केही मिल्छ कि भन्ने रूपमा अरू ठाउँ पनि जानुहुन्छ, आज म कहाँ पनि आउनु भएको छ, मैले चाहिँ सौभाग्य सम्झेँ, अलिअलि जाने कुरा व्यक्त गर्न पाएँ, धन्यवाद, जागृत तुल्याउनु होला समाजलाई भन्ने मेरो सद्भाव छ।
हरिशयनी एकादशी यो विशेष कार्यक्रममा एकादशी हरिशयनी एकादशीका विविध प्रसंगमा आज हामीले प्राध्यापक चेतुनाथ शर्मा आचार्यसँगको कुराकानी प्रस्तुत गर्यौं। वास्तवमा एकादशी सिद्धिका लागि त्यसप्रतिको आस्थाका लागि व्रत आवश्यक छ, त्यसैले त लोक जीवनमा एकादशी भन्ने बित्तिकै व्रतको स्मरण हुन्छ। त्यसो त व्रतलाई विभिन्न आचार्य विद्वानहरूले विभिन्न रूपमा परिभाषित गरेका छन्। कसैले अभिष्ट कर्ममा प्रवृत्त हुने संकल्पलाई व्रत भनेका छन् भने कसैले व्रत र नियमलाई एउटै रूपमा हेरेका छन्। सामान्यतया व्रतले मानिसको मन पवित्र बन्छ, संकल्प शक्ति विशुद्ध बन्छ, बुद्धि विकसित हुन्छ, विचार र शक्ति वृद्धि हुनका साथै भावना शुद्ध हुन्छ भनिन्छ। कामना पूर्तिका लागि गरिने व्रतलाई काम्य व्रत भनिन्छ भने बिना कामना निष्काम भावले गरिने व्रतलाई नित्य व्रत भनिन्छ। एकादशीको व्रतलाई नित्य व्रतमा गणना गरिएको छ। व्रत र उपवास पनि अलग कुरा हुन् भनिएको छ। व्रत बस्दा हविष्यान वा फल पछिल्लो प्रहरमा भोज्य रूपले ग्रहण गरिन्छ, तर उपवासमा कुनै खाद्य वस्तु ग्रहण गरिँदैन। तोकिएको तिथिमा निषेध गरिएका वस्तुहरू ग्रहण नगर्नु निषेध परिपालन हो भने निराहार बस्नु व्रत हो। तर बुझ्नुपर्ने कुरा के हो भने केवल नखानुले मात्र व्रत गरेको ठहरिँदैन। यथार्थमा धर्म भन्ने कुरा त्यागमा छ, त्यसमै संसार मौलाउँछ। महाकवि देवकोटाले भने जस्तै, खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाई अरूलाई दिनु जहाँ छ। त्यसैले व्रती व्यक्तिका लागि मनको शुद्धता, अलुब्ध अर्थात लोभ नगर्ने भाव, क्षमाशील स्वभाव, त्याग, इन्द्रिय निग्रहका साथै देव पूजा र हवन जस्ता कुरा पनि व्रतको अंगका रूपमा आवश्यक छन् भनेर विद्वानहरूले लेखेको पाइन्छ। हस्त आदरणीय श्रोता, हरिशयनी एकादशी विशेष कार्यक्रम यही बिट मार्दै प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।